एकताका ऊ चर्चको एकदमै सक्रिय विश्वासी, धेरै प्रार्थना गर्ने, उपवास बस्ने, चर्चको संगति झुण्डालाई नेतृत्व गर्ने जोसिलो विश्वासीको रूपमा चिनिने गरिन्थ्यो ऊ। प्रायः उसले चर्चको कुनै पनि संगति छुटाउँदैन थियो। उसको स्वरको त कुरै नगरौँ, मानिसहरू उसकै गीत सुन्नलाई भनेर मात्र पनि शनिबारको दिनमा चर्च आउने गर्थ्यो। उसले आराधनामा अगुवाई गर्दा मानिसहरू गुवा गुवा हुन्थे। तर आज ऊ चर्च हुँदो भेटिँदैन। ऊ हिजो आज ओसोतिर लागेको छ अरे। उसलाई चर्चका मानिसहरू मनपर्न छाडिसक्यो अरे। उसलाई ख्रिस्टमा खासै विश्वास लाग्दैन अरे। यो सुनिरहँदा तपाईँको मनमा के चलिरहेको छ त्यो मलाई थाहा छ। सायद तपाईँ पनि कसैको बारेमा यो समय सोचिराख्नु भएको छ जो विश्वासबाट पतन भएर गयो। सायद तपाईँले बाल सङ्गतिको साथीको बारेमा सोचिराख्नु भएको छ होला जो संसारतिरै फर्किगयो। सायद तपाईँलाई एकदमै मनपर्ने जवान अगुवाको विषयमा तपाईँ सोचिराख्नु भएको छ होला। जोसिलो जवान अगुवा संसारमै रमाइरहेको तर अहिले यतिखेर तपाईँले सोचिराख्नु भएको छ होला। सायद तपाईँले चर्चको पास्टरलाई समेत विश्वासबाट पछि हटेको देख्नुभएको छ, सुन्नुभएको छ र त्यो यतिखेर तपाईँ सोचिराख्नु भएको छ होला। तिनीहरू एक समय चर्चमा थिए, जोसिला सबैले हेर्ने गर्थे, उनीहरूलाई सबैले उनीहरूको गुणगान गाउँथे, म फलाना जस्तै बन्न चाहन्छु भन्थे। तर आज तिनीहरू चर्चमा छैन। यदि तपाईँ क्रिस्चियन हो भने, यदि तपाईँ क्रिस्चियन हो भने र यस्ता विश्वासको जाँज डुबेकाहरूको बारे तपाईँले सुन्नुभयो भने यो अरू केही नभएर होसियार रहने चेतावनी हो। नत्र तपाईँ पनि लड्नुहुनेछ, नत्र तपाईँ पनि एक दिन, तपाईँहरूमध्ये कतिजना यहाँ बसिरहेको कतिजना मानिसहरू एक दिन पछि हट्नुहुनेछ। पहिलो कोरिन्थी 10:12 पदले भन्छ, यसकारण जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त त्यो लड्नेछ। सो मित्र, हामी विश्वासबाट पछि हट्न चाहँदैनौँ, हामी लोट्न चाहँदैनौँ, हामी विश्वासको जाँच डुबाउन चाहँदैनौँ, हामी लड्न चाहँदैनौँ, हामी विश्वाससँग स्थिर रहन, विश्वासमा अन्त्यसम्म स्थिर रहन चाहन्छौँ, हामी हाम्रो दौड पुरा गर्न चाहन्छौँ। तर कसरी कसरी विश्वासमा स्थिर रहने, कसरी नलोट्ने, कसरी यस भ्रष्ट संसारमा क्रिस्चियन भई टिकिरहने, यस विषयमा हामीलाई सिमोन पत्रुसले भन्दा राम्ररी कसले बताउन सक्छ र जो आफै पनि एकपटक लोटेका थिए तर प्रभुले उनलाई पुनर्स्थापित गर्नुभयो। आउनुहोस् पत्रुसको दोस्रो पत्रबाट विचार गर्नु। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा नयाँ खरको पुस्तक पत्रुसको पत्रलाई पठाउनुहोस्। यो पत्र बाइबलको अन्ततिर भेटिन्छ, प्रकाशको पुस्तक केही पृष्ठ अगाडि तपाईँले पत्रुस 2 दोस्रो पत्रुसको पत्रलाई भेटाउनुहुनेछ। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1667 पर्दछ। पत्रुसको समयमा मध्य पूर्वीय देशहरूमा झुटो शिक्षाहरू फैलिँदै गएका थिए। ती झुटा शिक्षाहरूले मानिसहरूलाई भक्तिको जीवन, पवित्रताको जीवन जिइराख्नु पर्दैन, आवश्यक छैन भनेर सिकाइरहेको थिए। तसर्थ झुटो शिक्षा र पाखण्डीपना र फलहीन क्रिस्चियन जीवनलाई सम्बोधन गर्दै पत्रुसले प्राय इस्पी सम्बद 65 यो पत्र लेखेका हुन्। र पत्रुस येशूका 12 चेलाहरूमध्ये एक र प्रमुख चेला थिए। र अब केही हप्तासम्म हामी यही पत्रबाट, पत्रुसको दोस्रो पत्रबाट सिक्नेछौँ। यदि तपाईँले पहिलो पत्रबाट, पत्रुसको पहिलो पत्रबाट वचन सुन्न छुटाउनु भएको छ भने, जुन केही महिनाहरू अगाडि लगभग वर्ष अगाडि यसै चर्चमा प्रचार भएको थियो, तपाईँले ती वचनहरू काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको युट्युब च्यानलमा गएर सुन्न सक्नुहुनेछ। अहिले हामी दोस्रो पत्रुस एक अध्यायको एकदेखि एघार पदसम्म पढ्नेछौँ। जसरी म पढ्छु कृपया तपाईँले आफ्नो बाइबलमा हेर्नु हुन म अनुरोध गर्दछु। येशु ख्रीष्टको दास र प्रेरित सिमोन पत्रुसबाट र हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको धार्मिकतामा हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई परमेश्वरको र येशु हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदै जाओस्। आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हो। यसै कारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृस्नेह, भातृस्नेहमा प्रेम थप। किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने हाम्रा प्रभु येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्मा र निष्फल हुनदेखि बचाउनेछन्। किनकि यी कुराहरूमा अभाव भएको मानिस चाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढाको कुरा नदेख्ने जस्तो हुन्छ। यसै कारण भाइ हो तिमीहरूको बोलावट र चुनाव निश्चय गर्नलाई अझ जोसिला हो, किनकि यी कुराहरू गर्नलाई तिमीहरू कहिले लोट्ने छैनौ। किनभने यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागत साथ प्रवेश मिल्नेछ। हामी विश्वासबाट पछि हट्न चाहँदैनौँ, हामी लोट्न चाहँदैनौँ, हामी लड्न चाहँदैनौँ। तर कसरी नलोट्ने, कसरी विश्वासबाट पछि नहट्ने, यस भ्रष्ट संसारमा कसरी क्रिस्चियन भई जिउने, पत्रुसले दुईवटा कुराहरूतिर हाम्रो ध्यान केन्द्रित गर्दछन्। दुईवटा कुराहरूतिर, पहिलो परमेश्वरको कामतिर पत्रुसले हाम्रो ध्यान केन्द्रित गर्दछ भने दोस्रो हाम्रो कामतिर। सो पहिलो परमेश्वरको काम र दोस्रो हाम्रो काम, र मुक्तिको सन्दर्भमा यो दुईवटा कुरालाई हामी हेर्छौँ, परमेश्वरको काम वचनको पहिलो बुदा र दोस्रो हाम्रो काम। पहिलो परमेश्वरको काम, यदि तपाईँ लोट्न चाहनुहुन्न भने, यदि तपाईँ ऊ मैले परिचयमा उल्लेख गरेको त्यो ऊ व्यक्ति जस्तो तपाईँ भन्न चाहनुहुन्न भने, तपाईँले आफैलाई हेर्न पहिले, आफ्नो जीवनलाई निहाल्न पहिले, आफैलाई जाँच्न पहिले, तपाईँले येशू ख्रीष्टमा परमेश्वरले तपाईँको मुक्तिको लागि जे गर्नुभएको छ त्यसबारे विचार गर्नुपर्ने हुन्छ। परमेश्वरले के गर्नुभएको छ? परमेश्वरले हाम्रो मुक्तिको सन्दर्भमा तिनवटा कुरा गर्नुभएको छ, तिनवटा काम विशेष गरी यहाँ पत्रुसले हामीले बताउँदछन्। तिनवटा कामको बारेमा पत्रुसले यहाँ कुरा गरिरहेका छन्। पहिलो, परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई मुक्तिको लागि येशूमा विश्वास गर्ने विश्वासको दान दिनुभएको छ। सो पहिलो कुरा तपाईँले यो बुझ्नु पर्यो, विश्वासबाट पछि हट्नको भन्दा अथवा हट्न नहट्नलाई, विश्वासबाट पतन नहुनलाई, यो विश्वास कहाँबाट आएको छ तपाईँले बुझ्नुपर्ने हुन्छ। यो विश्वास तपाईँ र मैले आफैले कमाएको उत्पादन गरेको कुरा नभएर यो परमेश्वरको अनुग्रहमा उहाँले हामीलाई दिनुभएको दान हो। सो लामो छ, परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई मुक्तिको लागि येशूमा विश्वास गर्ने विश्वासको दान दिनुभएको छ। यदि यो लामो वाक्यङ छ तपाईँलाई लेख्न तपाईँ भ्याउनु भएन भने तपाईँले विश्वासको दान मात्र लेख्नुभयो भने पनि हुन्छ। पद एक हेर्नुहोस् न, येशू ख्रीष्टको दास र प्रेरित सिमोन पत्रुसबाट, र हाम्रो परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई। तपाईँले एउटा वाक्यङ चाहिँ ख्याल गर्नुभयो यहाँ, हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई। यो पत्र कसले लेखेका हुन्? सिमोन पत्रुसले। उनी को थिए? येशू ख्रीष्टको दास र प्रेरित थिए। सो माछा मारिरहेको बेलामा सिमोनलाई येशूले मेरो पछि लाग भन्नुभयो र सिमोन तुरुन्तै येशूको पछि लागे। सो सिमोन येशूको दास अर्थात् सेवक बने, र येशूले सिमोन लगायत अरू एघारजनालाई प्रेरितको रूपमा, प्रेरितको सेवामा उहाँले नियुक्त गर्नुभयो, र प्रेरितहरू येशूद्वारा सिधै नियुक्त पाएका उहाँको पुनरुत्थानका साथीहरू थिए। र पत्रुसले यो पत्र हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई लेखिरहेका हामी देख्दछौँ। दुईवटा कुरा तपाईँले यहाँ नोट गर्न योग्यको छ। पहिलो, हामी सबैसँग एकै किसिमको विश्वास छ, एउटै गुणस्तरको विश्वास छ, एउटै क्वालिटीको विश्वास छ, हामीसँग एकै किसिमको विश्वास छ। चर्चमा दुई थरीको विश्वास छैन, प्रेरितीय विश्वास र साधारण विश्वासीको विश्वास, पास्टरको विश्वास र साधारण सदस्यको विश्वास, होइन चर्चमा एकै किसिमको विश्वास छ। र दोस्रो, हामीले यो विश्वास दानको रूपमा पाएकौँ, हामीले कमाएका होइनौँ। त्यसकारण पत्रुस भन्छन् हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई, कमाउनेहरूलाई भन्दैन तर प्राप्त गर्नेहरूलाई। सो यसको अर्थ यी विश्वासीहरूलाई यो विश्वास कसैले दिनुभएको थियो, अनि परमेश्वर बाहेक अरू कसले यी विश्वासहरू त्यो विश्वास दिनुभएको हुनसक्छ र। सो हाम्रो परमेश्वर मुक्ति तथा येशु ख्रीष्टको धार्मिकतामा यो अनमोल विश्वास हामीलाई दिएको छ। येशु परमेश्वरको पुत्र हुनुहुन्छ, तर उहाँ मानिस बनी संसारमा आउनुभयो, पापीको खातिर क्रुसमा मर्नुभयो र तेस्रो दिनमा मृत्युबाट जीवित भएको हुनुभयो, र आफ्नो पाप पस्तापरि उहाँमाथि विश्वास गर्नेलाई उहाँले मुक्ति दिनुहुन्छ। तर कसले उहाँमाथि विश्वास गर्छ कि भनेर, कसैले त गर्छ होला भनेर उहाँ बाटो हेरिराख्नु भएको छैन। कसैले मेरो क्रुसको काममाथि विश्वास गर्ला र बाँच्ला भनेर उहाँहरूले पर्खिराख्नु भएको छैन। तर कसले उहाँमाथि विश्वास गर्छ उहाँलाई थाहा छ, किनकि उहाँले नबोलाएसम्म कुनै पनि पापी मानिसले आफ्नै शक्तिमा येशु ख्रीष्टमा विश्वास गर्न सक्दैन, मरेको मानिसले विश्वास गर्न सक्दैन। कसैले उहाँमाथि विश्वास गर्नु गर्छ भने त्यो परमेश्वरको अनुग्रहले गर्दाखेरि मात्र सम्भव छ। त्यसकारण येशूलाई थाहा छ कसले विश्वास गर्छ भने, किनकि यो अनमोल विश्वास येशूले आफ्ना चुनिएकाहरूलाई दानको रूपमा दिनुभएको छ, जसलाई उहाँले पृथ्वीको जग बसाल्नुभन्दा अगाडिबाट नै चुन्नुभयो र तिनीहरूलाई बोलाउनु भयो र तिनीहरूले विश्वासको दान दिनुभयो, र त्यो विश्वास लिएर तिनीहरूले येशु ख्रीष्टमाथि विश्वास गरे र उनीहरूले मुक्ति पाए। यो विश्वास एकै किसिमको विश्वास, 2000 वर्ष अगाडिदेखि अहिलेसम्म जति पनि येशूको चेलाहरू छन् उनीहरू सबैसँग एउटै विश्वास छ, एउटै विश्वास, र विश्वास परमेश्वरले दिनुभएको दान हो। र अनुमोल विश्वासद्वारा हामीले परमेश्वरको अनुग्रह र शान्ति अनुभव गरेका छौँ। पद्दुईमा पत्रुस भन्छन् परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदै जाओस्। सो हामी अयोग्य हुँदाहुँदै परमेश्वरले हाम्रो लागि ख्रिस्ट दिनुभयो, सुसमाचार दिनुभयो, यो अनुग्रह हो। र परिणामस्वरूपमा परमेश्वरले हामीलाई आफूसँग मिलापमा ल्याउनुभयो, हामी र परमेश्वर बिचको शत्रुता, त्यो द्वन्द लडाई अन्त भएको छ र यसलाई हामी शान्ति भन्छौँ। र साथै परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा, अर्थात् जति धेरै हामी येशूलाई चिन्दै जान्छौँ, उहाँको ज्ञानमा वृद्धि हुँदै जान्छौँ, उहाँको अनुग्रह र शान्ति हामी विश्वासीहरूमा प्रशस्त हुँदै जान्छ। र प्रेरित पत्रुसले आफ्नो अभिवादनमा परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदै जाओस् भनी आशिष मान्छन्। सो प्रियहरू, हामीले के बुझ्नुपर्छ भने यहाँबाट परमेश्वरले हाम्रो उद्धार गर्नुभयो, परमेश्वरले हाम्रो पाप क्षमा गरिदिनु भयो, उहाँले हामीलाई ख्रीष्टको क्रुसद्वारा आफैसँग मिलापमा ल्याउनु भयो। तर कथा त्यतिमै अन्त हुँदैन, हामी अझै संसारमै छौँ। परमेश्वरले हामीलाई उद्धार गरिसकेपछि उहाँले हामीलाई सिधै स्वर्ग लानु भएन, तर उहाँले हामीलाई यसै संसारमा, यसै पृथ्वीमा छाडिदिनु भएको छ। क्रुसको चोरले जस्तो सिधै स्वर्गमा प्रवेश गर्ने त्यो मौका हामीले पाएका छैनौँ। हामी यस संसारका होइनौँ, तर हामी संसारमा छौँ र यस संसारमा हामीले लड्नुपर्ने लडाइँ छ, दौडनु पर्ने दौड छ, चढ्नु पर्ने पवित्रताको सिँढी छ। र हाम्रो लागि खुसीको खबर भनेको यी सबै कुरा गर्नको निम्ति परमेश्वरले हामीलाई आफ्नै शक्ति र बुद्धिमा छाड्नु भएको छैन। परमेश्वरले हामीलाई जीवन र भक्तिको निम्ति हामीलाई चाहिने सबै थोक दिनुभएको छ, विश्वाससँगै। सो परमेश्वरको कामको दोस्रो कुरा हेर्छौँ हामी। दोस्रो कुरा, पहिलो, परमेश्वरले हामीलाई आफ्नो अनुग्रहमा मुक्तिको लागि येशूमा विश्वास गर्ने विश्वासको दान दिनुभएको छ। र दोस्रो, विश्वाससँगै जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। पद 3 हेर्नुहोस् न, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई, हामीले चिनेका हुनाले परमेश्वरको दिव्य शक्तिद्वारा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। परमेश्वरले हामीलाई केवल विश्वास मात्र दिनु भएन, तर त्यस विश्वासलाई कायम राख्न, थामी राख्न, जीवन्त फलवन्त बनाउन, जीवित राख्न, सक्रिय राख्न चाहिने सबै थोक दिनुभएको छ। अर्को शब्दमा भन्नुपर्दाखेरि परमेश्वरले विश्वास, आज्ञाकारिता, भक्तिपूर्ण जीवन जिउनको लागि हामीलाई चाहिने सबै थोक दिनुभएको छ। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने उहाँले यो सब थोक तपाईँलाई दिनुभएको छ। हामीसँग कुनै बहाना छैन। तपाईँ हिजोको विश्वासी हुनुहोस् वा तपाईँ 20 वर्ष अगाडिको विश्वासी हुनुहोस्, हामी सबैसँग एउटै विश्वास छ र यो विश्वासमा वृद्धि हुनलाई चाहिने सब थोक, पवित्रतामा वृद्धि हुनलाई, पवित्रीकरणमा वृद्धि हुनलाई, येशु ख्रीष्टको प्रतिरूपमा ढल्दै जानलाई, यस संसारमा भक्त भएर जीवन यापन गर्नलाई हामीलाई चाहिने सब थोक उहाँले दिनुभएको छ। सबैलाई, येशु ख्रीष्टमा विश्वास गर्ने सबैलाई, भक्तिको जीवन जिउनको लागि हामीलाई चाहिने कुनै पनि कुराको हामीसँग अभाव छैन। हामीसँग पवित्र आत्मा हुनुहुन्छ, हामीसँग उहाँको चर्च छ, हामीसँग परमेश्वरको वचन छ, हामीसँग सुसमाचार छ, हामीसँग ख्रीष्टको प्रतिज्ञाहरू छन्। यसको निहितार्थ हुन्छ जीवन र भक्तिको निम्ति हामीलाई अब सपना, दर्शन वा नयाँ प्रकाशको जरुरी छैन। सब थोक परमेश्वरले दिइसक्नु भएको छ। भक्तिपूर्ण जीवन जिउनलाई त्यहाँ कुनै कुरा कमी नै छैन। हामी कोही दर्शन एउटा देख्ने मानिस कहाँ अथवा अभिषिक्त जन भनाउँदाहरूसँग प्रेरित वा अगमवक्ताहरू कहाँ गइराख्नु पर्दैन। परमेश्वरले सब थोक दिइसक्नु भएको छ। प्रियहरू, येशु ख्रीष्टको मृत्यु हामीलाई बचाउन र पवित्र पार्न काफी छ। परमेश्वरले ख्रीष्टमा जे गर्नुभएको छ अब त्यसमा केही थप्नु जरुरी छैन। ख्रीष्ट हाम्रो निम्ति काफी हुनुहुन्छ, सुसमाचार हाम्रो निम्ति काफी छ, यथेष्ट छ, पुगिसर छ, पर्याप्त छ। कतिचोटि हामीलाई लाग्छ कि परमेश्वरले आफ्नो तर्फबाट गर्न सक्नुहुन्न, सबै थोक उहाँले गरिसक्नुभयो, अब बाँकी सबै कुरा हाम्रो हातमा छ। तर पत्रुस भन्छन् धर्मीकरण मात्र होइन तर पवित्रीकरणमा पनि हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। परमेश्वरको अनुग्रह हाम्रो निम्ति पर्याप्त छ प्रियहरू, किनकि यो अनुग्रह कुनै साधारण शक्तिद्वारा हामीलाई दिइएको होइन। पत्रुस भन्छन् परमेश्वरको दिव्य शक्तिद्वारा, दिव्यको अर्थ हुन्छ ईश्वरीय शक्ति, डिभाइन पावरद्वारा अर्थात् ईश्वरीय शक्तिद्वारा यो सबै थोक हामीलाई दिइएको छ। जुन ईश्वरीय शक्तिले परमेश्वरले सारा संसार सृष्टि गर्नुभयो, जुन ईश्वरीय शक्तिले परमेश्वरले येशूलाई मृतकबाट तेस्रो दिनमा जीवित बनाउनुभयो, त्यही ईश्वरीय शक्तिले जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ। त्यही ईश्वरीय शक्तिले हामीलाई विश्वासमा, पवित्रतामा, भक्तिपूर्ण जीवन जिउनमा उहाँले सहायता गर्नुहुन्छ। भक्तिको जीवनको स्रोत दिव्य शक्ति हो, ईश्वरीय शक्ति हो, र त्यो शक्ति अरू कोहीबाट नभएर पवित्र आत्माबाट हामी कहाँ आउँदछ। सो पवित्रतामा जिउन हामीसँग कुनै शक्ति नभएको कारण परमेश्वरले आफ्नो अनुग्रहमा पवित्र आत्मा हामीलाई दिनुभएको छ। तर हामीले यो सब थोक कसरी प्राप्त गर्यौँ, कहिले प्राप्त गर्यौँ? पत्रुस भन्छन् आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले। यही कुरा यहाँ बाइबलमा देख्छौँ, आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामीले चिनेका हुनाले। यो बोलावट शब्दलाई तपाईँले ख्याल गर्नुहोस्। मलाई लाग्छ यो बोलावट शब्द धेरै प्रचलित शब्द हो, धेरै विश्वासीहरूको मुखमा यो मुखबाट सुनिने शब्द हो, तर धेरै गलत बुझिएको शब्द पनि हो। प्रायः विश्वासीले बोलावट शब्दलाई सेवकाईको सन्दर्भमा मात्र बुझ्ने गरेको पाइन्छ, सेवकाईको सम्बन्धमा मात्र उनीहरूले बोलावट शब्दलाई प्रयोग गर्ने गरेको पाइन्छ। तर बाइबलमा बोलावट प्राय मुक्तिको सन्दर्भमा प्रयोग गरिएको छ, यहाँ पनि दोस्रो पत्रुस एक अध्यायमा पनि। सो परमेश्वरले हामीलाई ख्रीष्टद्वारा मुक्तिको लागि बोलाउनु भयो, अन्धकारको राज्यबाट उहाँले हामीलाई उज्यालोको राज्यमा बोलाउनु भयो, मृत्युबाट जीवनमा बोलाउनु भयो। हामीमध्ये कसैलाई उहाँले 20 वर्ष पहिले बोलाउनु भयो र हामीमध्ये कसैलाई उहाँले 2 वर्ष पहिले बोलाउनु भयो। र हामी प्रार्थना गर्छौँ कि परमेश्वरले हामीहरूमध्ये अहिले यहाँ हुने तपाईँहरूमध्ये कसैलाई बोलाउनु भएको होस्, जीवनमा बोलाउनु भएको होस्, मुक्तिमा बोलाउनु भएको होस्। पत्रुस भन्छन् कि जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक उहाँले दिनुभएको छ, किनकि हामी आफ्नो महिमा र श्रेष्ठताद्वारा हामीलाई बोलाउनु हुनेलाई हामी चिन्छौँ। परमेश्वर जसले हामीलाई बोलाउनु भयो हामी उहाँलाई चिन्छौँ, उहाँले हामीलाई महिमा र श्रेष्ठताद्वारा बोलाउनु भयो, अर्थात् उहाँले येशु ख्रीष्टको बचाउने कार्यद्वारा हामीलाई बोलाउनु हुने परमेश्वरलाई हामी चिन्दछौँ। र जुन दिन परमेश्वरले हामीलाई बोलाउनु भयो, हामीले ख्रीष्टको महिमा र ख्रीष्टको गुणको सुन्दरता देख्यौँ, हाम्रा आँखाहरू खुले र हामी रक्ताम्य त्यो क्रुसमा झुन्डिनु हुने प्रति आकर्षित भयौँ, जबकि त्यो संसारको लागि मूर्खता थियो, उपहासपूर्ण कुरा थियो, तर हामी त्यही मूर्खतापूर्ण क्रुसतर्फ हामी आकर्षित भयौँ जब परमेश्वरले हाम्रो आँखा खोलिदिनु भयो, उहाँको महिमा र उहाँको श्रेष्ठता हामीले देख्यौँ र हामीले हाम्रो मुक्तिको लागि केवल ख्रीष्टमा भरोसा गऱ्यौँ। र त्यही दिन परमेश्वरले हामीलाई चाहिने ईश्वर भक्तिको निम्ति, पवित्रताको जीवन जिउनको निम्ति, विश्वासमा अटल रहनको निम्ति चाहिने प्रत्येक थोक दिनुभएको छ। जीवन परिवर्तन भएकै क्षणमै यो दोस्रो अनुभवको कुरा होइन, राइट एट मोमेन्ट अफ आवर कन्भर्जन गॉड हैज गिवन अस एभ्रीथिङ वी नीड फर गॉडलीनेस। तेस्रो, हामी ईश्वरीय स्वभावमा सहभागी हौँ भनेर परमेश्वरले अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ। उहाँले अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ। पद चारलाई हेर्नुहोस् न, बाइबलमा, तपाईँको बाइबलमा पद चार हेर्नुहोस् त। यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी हौ। यो पदको अर्थ यो होइन कि हामी पनि ईश्वर बन्न सक्छौँ, ईश्वरीय स्वभावका सहभागी हो भन्नुको अर्थ त्यो होइन, कोही छन् त्यसरी भन्ने। यदि हामी ईश्वरीय स्वभावमा सहभागी हुन्छौँ भने हामी पनि साना ईश्वर रहौँ, प्युनी गज, स्मल गज, र हाम्रो वचनमा पनि सृष्टि गर्ने बनाउने शक्ति छ। त्यसैले चङ्गाई बोल्नुहोस्, स्वास्थ्य बोल्नुहोस्, समृद्धि बोल्नुहोस् भन्ने प्रचारकहरू प्रशस्तै पाइन्छ। तर यहाँ यस पदको अर्थ यो होइन प्रियहरू, पत्रुसले त्यस अर्थमा यो भनिरहेका छन्। हामी साना ईश्वरहरू होइनौँ, हाम्रो वचनमा दिव्य शक्ति छैन, हामी परमेश्वरको सृष्टि हौ, हामी परमेश्वरद्वारा बनिएकाहरू हौ, हामी सृष्टि हौ, परमेश्वरले हामीलाई आफ्नो स्वरूपमा बनाउनु भयो। तर मानिस पापमा पतन भयो, मानिस पापमा पुरै भ्रष्ट भयो र मानिस यो भ्रष्टताबाट उम्कन नसक्ने गरी फस्यो। सो मानिसमा भएको परमेश्वरको स्वरूप पापले गर्दा विकृत भयो, तर परमेश्वरले यस भ्रष्टताबाट उद्धार गर्न येशू ख्रीष्टलाई संसारमा आजभन्दा 2000 वर्ष पहिले पठाउनु भयो। ख्रीष्टले हामीलाई हाम्रो पापको दण्डबाट उद्धार गर्नुभयो र ख्रीष्टले हामीलाई हाम्रो पापको शक्तिबाट उद्धार गर्दै हुनुहुन्छ। यसलाई हामी पवित्रीकरण भन्दछौँ। हामी पापलाई घृणा गर्छौँ र पवित्रतालाई प्रेम गर्छौँ। सो पत्रुसको भाषामा यस संसारका कुइच्छेबाट आउने भ्रष्टताबाट उम्केर हामी ईश्वरीय स्वभावका सहभागी हुन्छौँ, स्वभावका सहभागी हुन्छौँ भनेको छौँ, ईश्वरीय सार तत्त्वका सहभागी हुन्छौँ भनेको छैन। ईश्वर भन्नलाई ईश्वरीय सार, त्यो तत्त्व एसेन्स चाहिन्छ। त्यो एसेन्सको बारेमा, त्यो सार तत्त्वको बारेमा पत्रुसले कुरा गरिरहेको छ, तर त्यो भर्च्युको बारेमा, त्यो क्यारेक्टरको बारेमा कुरा गरिरहेको छ। डिभाइन एट्रिब्युट्स, ईश्वरीय त्यो गुणहरूको बारेमा कुरा गरेको छ, जस्तो परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ प्रेम हुनुहुन्छ, त्यसमा सहभागी हुन हामी सकौँ भनेर येशू ख्रीष्टले हामीलाई उद्धार गर्नुभएको छ। ईश्वर बन्न सकौँ भनेर होइन, हामी अझै पनि कमजोर पापीहरू, हामी अझै पनि परमेश्वरको डिभाइन उहाँको शक्तिमा, ईश्वरीय शक्तिमा निर्भर रहने पापीहरू। एकछिनको लागि परमेश्वरले आफ्नो हामीलाई संरक्षण गर्ने शक्ति फिर्ता लिनुभयो भने हामी सबैले येशू ख्रीष्ट अहिले नै सरापेर थुकेर हामी संसारमा फर्किएर जानेछौँ र बरु नर्क जान हामी तयार हुनेछौँ। तर परमेश्वरले आफ्नो ईश्वरीय शक्तिमा हामीलाई थामिराख्नु भएको छ। पद चारबाट एउटा कुरा के स्पष्ट हुन्छ भने परमेश्वरले अदनको बगैँचामा गुमेको त्यो ईश्वरीय स्वभाव अर्थात् प्रेम र पवित्रता हामीमा ख्रीष्टद्वारा पुनर्स्थापित गर्दै हुनुहुन्छ। र पवित्रीकरणको दौरानमा जसै हामी कुइच्छाबाट आउने भ्रष्टताबाट हामी उम्कन्छौँ, हामी परमेश्वर गुणहरू प्रकट गर्दछौँ, जस्तै प्रेम र पवित्रता। यसको लागि उहाँले हामीलाई आफ्नो अनमोल र महान प्रतिज्ञा दिएर उहाँले गर्नुभएको छ। सो परमेश्वरको महान प्रतिज्ञाद्वारा हामी पापबाट पवित्रतातर्फ भाग्छौँ, यसरी हामी ईश्वरीय स्वभावमा सहभागी हुन्छौँ। र यदि तपाईँ ख्रिस्टियन हो भने, तपाईँ क्रिस्चियन हो भने परमेश्वरले तपाईँलाई विश्वाससँगै आफ्नो अनमोल र महान प्रतिज्ञा दिनुभएको छ, ताकि तपाईँ संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्किएर ईश्वरीय स्वभावका सहभागी हुनुहोस्। तपाईँ संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्कनै पर्छ, अथवा तपाईँ पापबाट भाग्नै पर्छ। यसको अर्थ यो होइन कि तपाईँले भौतिक संसार लाई घृणा गर्नुपर्छ, शरीरलाई तुच्छ ठान्नुपर्छ, यो खराब छ भनेर तपाईँले गर्नुपर्छ भन्ने होइन। पत्रुसले यो भौतिक संसार र शरीरको बारेमा कुरा गरिरहेको छैनन्, तर मानिसले प्राय त्यसरी नै बुझ्छ, प्राय मानिस त्यही बुझ्छ। भौतिक संसार र शरीरलाई मानिसले खराब ठान्छन्, समस्याको रूपमा देख्छन्। त्यसकारण त धेरै मानिसहरूले शरीरलाई शास्ति दिन्छन्, उनीहरू खानेकुरा बार्छन्, कसैले मासु खाँदैन, ध्यान गर्छन्, जङ्गलमा गएर बस्छन्, तपस्वी भन्छन्, त्यागी भन्छन्। पत्रुसले त्यो कुरा गरिरहेको छैनन् यहाँ, पत्रुसले यहाँ सन्यासी बन्ने कुरा गरिरहेको छैन। तर हाम्रो समस्या भौतिक शरीर होइन, हाम्रो समस्या यो भौतिक संसार होइन, हाम्रो समस्या पाप हो। हाम्रो समस्या धर्मी परमेश्वरको सृष्टिकर्ताको विरुद्धमा गरेको विद्रोह हो। तपाईँ शरीरलाई शास्ति दिएर हड्डी र छालाको बने तापनि तपाईँ परमेश्वर क्रोध मुनि नै हुनुहुन्छ। तपाईँ जङ्गलमा गएर ध्यान गरेर तपाईँले आफ्नो माइन्डलाई रित्याए तापनि, सकारात्मक व्यक्ति बने तापनि तपाईँ परमेश्वर क्रोध मुनि नै हुनुहुन्छ, किनकि तपाईँ र मेरो समस्या यो भौतिक शरीर, यो संसार होइन, र यसबाट अलग गएर बस्न त्यसको समाधान होइन, तर हाम्रो समस्या यहाँ छ, हृदयमा छ। हाम्रो समस्या पाप हो, परमेश्वरको विरुद्धमा गरेको विद्रोह हो, र पापको भ्रष्टताबाट उम्कने एउटै मात्र उपाय येशू ख्रीष्ट हुनुहुन्छ, जसमा परमेश्वरको सबै अनमोल र महान प्रतिज्ञाहरू पुरा भएका छन्। सो हामी एउटा प्रश्न सोध्न चाहन्छौँ कि त्यसो भए यस संसारमा कुइच्छाबाट आउने भ्रष्टताबाट उम्किएर ईश्वरीय स्वभावको सहभागी हुने कुरा यसै पृथ्वीमा सम्भव छ? सिद्धताको अर्थमा सम्भव छैन, तर प्रगतिको, पवित्रीकरणको प्रगतिको अर्थमा सम्भव छ। यस, ख्रिस्ट फर्किन आइन्जेलसम्म विश्वासीहरू नैतिक रूपमा सिद्ध हुने छैनन्। विश्वासीहरू पनि कचोटि पापमा फस्छन्, परीक्षामा पर्छन्, तर त्यस सिद्धता जब ख्रिस्ट आउनुहुन्छ त्यो दिन हामी सिद्धता प्राप्त गर्नेछौँ, र त्यस सिद्धतातर्फको प्रगति अहिले यहाँबाट, यसै पृथ्वीबाट, यहीँबाट सुरु हुन्छ। जो धर्मी ठहरिएको छ ऊ पवित्र बन्दै जानेछ, र जो पवित्र बन्दै जान्छ ऊ एक दिन महिमित पारिनेछ। सो प्रियहरू, विश्वासद्वारा पापको भ्रष्टताद्वारा उम्कन सम्भव छ। यसै पृथ्वीमा, यसै जीवनमा पवित्रता सम्भव छ, सिद्धता सम्भव छैन, तर प्रगति, पवित्रता सम्भव छ। परमेश्वरले आफ्नो अनुग्रहमा जीवन र भक्तिको निम्ति हामीलाई चाहिने प्रत्येक थोक दिनुभएको छ। त्यसो भए के त, कि हामी हात बाँधेर बस्छौँ, कि हामी रिल्याक्स छौँ, कि हामीले गर्नुपर्ने त्यहाँ कुनै कामै छैन, कि हाम्रो जिम्मेवारी नै छैन, हामी आजको बच्चा दोस्रो बुदामा हेर्दछौँ हाम्रो काम। सो परमेश्वरले सबै कुरा गरिसक्नु भएपछि अब हाम्रो काम के हो? हाम्रो काम भनेको के हो? हाम्रो काम भनेको लगनशील भई पवित्रताको निम्ति जिउनु हो, भक्तिको जीवनको पछि भाग्नु हो। हाम्रो काम पवित्रीकरणमा वृद्धि हुनलाई प्रयत्न गर्नु हो। हाम्रो काम भनेको तर हामीलाई कुरा सिकाइएन। सायद प्रभुमा आउँदा तपाईँको पास्टरले तपाईँलाई गर्नुहुने र गर्नु नहुने कुराको लामो सूची सुनाउनु भयो होला, विशेष गरी तपाईँ यदि 16 वर्ष पुगेपछि बप्तिस्मा लिएको मान्छे हो भने, अब बप्तिस्मा लिएपछि यो यो कुराहरू गर्नु हुँदैन है, अब चुरोट बिडी खानु हुँदैन, जाँड रक्सी पिउनु हुँदैन, जुवा तास खेल्नु हुँदैन, यस्तै कुराहरू भन्नुभयो होला। कसै कसैलाई त अब टिभी हेर्नु हुँदैन, सांसारिक गीत सुन्नु हुँदैन, फालिहाल्नुपर्छ मोबाइलबाट, कुनै कुनै जागृत कार्यक्रममा गयो भने जे होस् 2-3 दिनको लागि संसार गीत फालेर तपाईँ घर फर्किनुहुन्छ, चलचित्र हेर्नु हुँदैन, ग्रन्ज प्यान्ट, फाटेको प्यान्ट लाउनु हुँदैन, कपाल त झन् कलर गर्नै हुँदैन, काट्नु हुँदैन दिदीबहिनीहरू, थाइकट गर्नु हुँदैन, यो गर्नु हुँदैन, त्यो गर्दै सूची कति लामो छ लामो छ, मैले भनिरहेको छैन, मलाई गलत नबुझ्ला, तर सायद तपाईँले क्रिस्चियन हुँदाखेरि यस्तै कुराहरू सुन्नु होला, अनि क्रिस्चियन हुनु भनेको त यस्तै कुराहरू त रहेछ नि, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, टिका लाउनु हुँदैन, दसैँ मनाउनु हुँदैन, यही कुराहरू तपाईँले सिक्नु होला। तर गल्ती के भयो भने तपाईँले गर्नुपर्ने काम चाहिँ के हो बताइएन, ए क्रिस्चियन ग्रुपमा तपाईँको जिम्मेवारी के छ अब त्यो कुरा बताइएन, ए तपाईँ उद्धार गरेको मानिस हो भने अब के त तपाईँ कसरी जिउनुपर्छ त्यो कुराहरू बताइएन, ए क्रिस्चियन ग्रुपमा तपाईँ कसरी जिउनुपर्छ भने बाइबलबाट सिकाइएन, यी माथि कुराहरू त प्रभुलाई नचिनेका मानिसहरूले पनि गर्छन् होइन र, नैतिकवान बन्नलाई क्रिस्चियन बनिराख्नु जरुरी छैन, जानेर छोड्नलाई क्रिस्चियन बनिराख्नु जरुरी छैन, जो हतास नखेल्नलाई क्रिस्चियन बनिराख्नु जरुरी छैन, तर नयाँ बन्नलाई, नैतिकवान बन्नलाई क्रिस्चियन भइराख्नु जरुरी छैन, यस क्रिस्टमा आइराख्नु जरुरी छैन, तर नयाँ बन्नलाई क्रिस्टमा आउनुपर्छ, नयाँ बन्नलाई तपाईँ क्रिस्टमा आउनै पर्छ। र परमेश्वरको अनुग्रहले बाँचेकाहरूको जीवन कस्तो देखिनुपर्छ भने पत्रुसले यहाँ बताएका छन्, जुन चाहिँ जाँडो सिकानु हुँदैन, चुरोट खेल चुरोट तान्नु हुँदैन, टिभी हेर्नु हुँदैन, यो गर्नु त्यो कुरो त्यो केही पनि छैन, मास्तव त्यो बाइबलमा काहीँ पनि छैन, पद पाँचदेखि हेर्नु सात पदसम्म, यसै कारण अब सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा, ओके विश्वास हामीसँग परमेश्वरले दिनुभएको छ दानको रूपमा, अब के त सद्गुण र सद्गुणमा ज्ञान थप, छ पद ज्ञानमा आत्मसंयम, आत्मसंयममा धैर्य, धैर्यमा भक्ति, भक्तिमा भातृस्नेह र भातृस्नेहमा प्रेम थप। सो पत्रुस के भन्दैछ भने बोट बिरुवा रोपेपछि बढ्छ, बालक जन्मेपछि वृद्धि हुन्छ, वृद्धि भएन भने समस्या हुन्छ, ऊ एक डेढ वर्षको लागेपछि ऊ अलिअलि बोल्न थालेन, हिँड्न थालेन भने उसलाई हस्पिटल लानुपर्ने हुन्छ। नयाँ गरी जन्मिएको क्रिस्चियन पनि वृद्धि हुन्छ, उसको विश्वास यदि जीवित विश्वास हो भने, त्यो बचाउने विश्वास हो भने त्यो बढ्छ। सुप्रियहरू, हामी ईश्वर भक्तिमा वृद्धि हुनैपर्छ, हामी पवित्रीकरणमा बढ्नै पर्छ, हामी ख्रिस्टको स्वरूपमा ढल्दै जानै पर्छ। हो, हाम्रो धर्मीकरणमा हामीले त्यो खेल्न सक्ने कुनै भूमिका थिएन, हामीले निभाउन सक्ने कुनै भूमिका थिएन, हाम्रो धर्मीकरण परमेश्वरको एकल कार्य हो, इट्स सोलो पर्फर्मेन्स। तर हाम्रो पवित्रीकरणमा हाम्रो पनि जिम्मेवारी छ, हामी ख्रिस्टियन गुणहरूमा वृद्धि हुँदै जाँदै पर्छ, होइन भने पत्रुसले हामीलाई यसरी भन्ने नै थिएनन्। पत्रुसले हामीलाई हाम्रो विश्वासमा अरू गुणहरू थप्दै जाने कुरा बताइरहेको छ, तर होसियार हुनुहोस्, पत्रुसले यहाँ विश्वासमा काम थप्न सुझाव दिइरहेका छैनन्। विश्वास गरेर मात्र हुँदैन, काम पनि थप, मुक्तिको निम्ति विश्वास प्लस काम चाहिन्छ भनेर पावर के भन्छ पत्रुसले त्यो भनिरहेको छैन, हामी केवल विश्वासद्वारा धर्मी ठहरिन्छौँ, विश्वास प्लस कामद्वारा होइन, तर त्यो बचाउने विश्वास, त्यो जीवित विश्वास, त्यो सक्रिय विश्वास काममा देखिन्छ, त्यसले फलहरू फलाउँछ। पत्रुसले त्यो कुरा भनिरहेको छ यहाँनिर, र तपाईँले के कुरा बुझ्नुपर्छ भने यहाँ पत्रुसले हामीलाई भक्तिको जीवनको भेष धारण गर्न पनि सुझाव दिइरहेको छैनन्। यो थप थप भन्ने शब्दको अर्थ त्यो होइन, यसको अर्थ यो होइन कि तिमीहरू क्रिस्चियन त होइनौ तर क्रिस्चियन जस्तो नाटक गर, क्रिस्चियन जस्तो भाषा बोल, पत्रुसले त्यो भनिरहेको छैन। थप्नुलाई तपाईँ त्यसरी नबुझ्नुहोस्, दिदीबहिनीलाई थाहा हुनुपर्छ युट्युबमा हैयावाला मेकअप निकै चलिया छ, थाहा छैन हैयावाला मेकअप, तपाईँले हेर्दा हेर्दै मेकअपले एउटा अनुहारलाई अर्कै अनुहारमा रूपान्तरण गरिदिन्छ, तर त्यो रूपान्तरित अनुहार वास्तविक अनुहार होइन। यहाँ पत्रुसले कस्मेटिक गडलिनेस अर्थात् कस्मेटिक बाहिरी ईश्वर भक्तिको बारेमा कुरा गरिरहेको छैन, तपाईँ जो होइन त्यो बन्नलाई कोसिस गर्नुहोस् भनिरहेको छैन पत्रुसले यहाँ। यदि तपाईँमा परमेश्वरको उद्धारको काम सुरु भएको छैन भने पदहरू सात पाँचदेखि सातमा उल्लेख गरिएको यो भक्तिको जीवनसँग सम्बन्धित गुणहरू तपाईँको बसदेखि बाहिरको कुरा हो, तपाईँ कोसिस गर्न सक्नुहुन्छ, यु आर वेलकम टु ट्राई, तर यसले केही पनि प्रमाणित गर्दैन। त्यसकारण पत्रुसले यहाँ यसै कारणबाट सुरु गर्छन्, यसको अर्थ पत्रुसले तपाईँको कामको बारेमा कुरा गर्न पहिले परमेश्वरको बारेमा कुरा गरिसक्यौँ, जुन हामीले अहिले भर्खरै व्याख्या गरिसकेका छौँ। परमेश्वर तपाईँलाई अनन्त मुक्तिको लागि बोलाउनु भएको छ। तपाईँले परमेश्वर तपाईँलाई येशू ख्रीष्टमा विश्वास गर्नको निम्ति, उहाँले विश्वास साथै विश्वासमा जिउनको निम्ति, भक्तिपूर्ण जीवन जिउनको निम्ति तपाईँलाई चाहिने सब थोक उहाँले तपाईँको कन्भर्जनमै, तपाईँको जीवन परिवर्तन भएकै दिनमा उहाँले दिइसक्नु भएको छ। त्यसकारण अब तपाईँ आफ्नो मुक्तिमा वृद्धि हुनुपर्छ, त्यसकारण अब तपाईँ विश्वासमा वृद्धि हुनुपर्छ। यहाँ उल्लेख गरेको यसै कारण सबै किसिमका प्रयत्नद्वारा भन्ने वाक्यांश फिलिपी 2:12 पदमा पाइने पावलको आग्रह जस्तो सुनिन्छ। यसकारण मेरा प्रिय, डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर, यस्तै सुनिन्छ पत्रुसको आग्रह पनि। सुप्रियहरू, यदि हामी आत्मिक रूपमा वृद्धि हुन चाहन्छौँ भने प्रार्थनाको विषय राखेर मात्र हुँदैन, मेरो आत्मिक वृद्धिको निम्ति प्रार्थना गरिदिनुहोस् भनेर मात्र हुँदैन, हामीले प्रार्थना सँगसँगै प्रयत्न, कोसिस, अभ्यास पनि गर्नुपर्ने हुन्छ। यदि तपाईँ पवित्रीकरणमा वृद्धि हुन चाहनुहुन्छ भने तपाईँ आत्मिक रूपमा लगनशील बन्नै पर्छ। सैनिकले र धावकले आफ्नो शरीरलाई अनुशासनमा राखे जसरी तपाईँले आफैलाई अनुशासनमा राख्नुपर्छ। पवित्रता उनमा उन्नति गर्न तपाईँ चाहनुहुन्छ भने तपाईँले परिश्रम गर्नै पर्छ। सायद तपाईँहरूमध्ये कतिको लागि समयमा सुत्ने, समयमा उठ्ने कुरा पनि पर्न सक्छ। पवित्रीकरणतर्फको मार्ग प्रियहरू कठिनपूर्ण छ, इट्स डिफिकल्ट। साँघुरो बाटोमा हिँड्न कठिन छ, पवित्रता इजी तरिकाले आउँदैन। पवित्रता संसारको ढाँचामा चलेर आउँदैन, पवित्रता संसारको मानिस जस्तो भएर जिएर आउँदैन। यो कठिन मार्ग हो। त्यसकारण पत्रुसले यहाँ खालि तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप मात्र भन्दैन, तर सबै किसिमका प्रयत्नद्वारा विश्वासमा सद्गुण थप भन्छन्। सो एउटा दुईवटा प्रयास होइन, सबै किसिमका प्रयत्नद्वारा, सबै किसिमका प्रयासद्वारा। सो पवित्रकरणमा वृद्धि हुनलाई तपाईँले जे जे गर्नुपर्ने हुन्छ गर्नुहोस् प्रियहरू। वाट एभर इट टेक्स, डु इट। अल्छी नमन्नुहोस्, आफ्नो प्राणलाई लिएर हेलचक्राई नगर्नुहोस्। यदि पवित्रीकरणमा वृद्धि हुनलाई, ख्रिस्टलाई पछ्याउनलाई, आत्मिक रूपमा वृद्धि हुनलाई तपाईँले यदि ठुलो मोलै चुकाउनुपर्छ भने, ठुलो मूल्य नै चुकाउनुपर्छ भने, मोलै तिर्नुपर्छ भने तिर्नुहोस्। गोकर्णमा बस्दाखेरि नगिनार म बिहान बिहान गोकर्ण जङ्गलको लामो सिँढी चढ्ने गर्थ्यौँ दौडिने क्रममा, र सिँढी चढ्नु जस्तो गाह्रो केही पनि हुँदैन। आज सायद यहाँ कोही कोही चढिरहनु भएको छ होला, मुटु फुट्ला जस्तो हुन्छ। पत्रुसले यहाँ हामी सबैलाई ख्रिस्टियन गुणहरूको सिँढी चढ्नलाई आग्रह गरिरहेका छन्, ख्रिस्टियन गुणहरूको सिँढी चढ्नलाई आग्रह गरिरहेका छन्, जुन सजिलो छैन, किनकि जीवनमा पुर्याउने बाटो साँघुरो र कठिन हुन्छ, तर विनाशमा पुर्याउने बाटो सजिलो र फराकिलो हुन्छ। यस्तो कुनै डिसिप्लिन चाहिँदैन, फराकिलो बाटोमा तपाईँ जसरी पनि हिँड्न सक्नुहुन्छ, साँगुरो बाटोमा तपाईँ केयरफुल हुनुपर्ने हुन्छ। भित्ताले तपाईँलाई कोर्न सक्छ। क्रिस्चियन जीवन साँगुरो बाटोमा हिँड्ने जीवन हो, तर यस्तो लाग्छ कति क्रिस्चियनहरूको जीवन हेर्दाखेरि उनीहरू फराकिलो बाटोमा छन् जस्तो लाग्छ। मानिलिउँ कि हामी सबैजना यतिखेर सिँढीको फेरीमा छौँ, अथवा हामी पहिलो सिँढीमा छौँ, अर्थात् हामी विश्वासको सिँढीमा, र यो सिँढी निकै महत्त्वपूर्ण छ, र यो विश्वासको सिँढी बाँकी आत्मिक सिँढीको आधार हो। येशू ख्रीष्टमाथिको विश्वास बिना हामी बाँकी सिँढीहरू चढ्न सक्दैनौँ। पहिलो विश्वास अपरिहार्य छ। विश्वास भनेको प्रभु येशू ख्रीष्टको व्यक्ति र बचाउने काममाथिको व्यक्तिगत भरोसा हो, यो अपरिहार्य छ। त्यसकारण त पत्रुसले यहाँ विश्वासलाई पहिले राखेका छन् सूचीमा। यसको अर्थ दिस इज दि फन्डामेन्ट हो, यो चाहिँ आधारभूत कुरा, यो चाहिँ मुख्य कुरा हो। यो विश्वासको सिँढी छैन भने बाँकी सिँढी चढ्ने कुराहरू असम्भव छ। त्यसैले म क्रिस्चियन हो कि होइन भने थाहा गर्न सोधिने पहिलो प्रश्न प्रियहरू यो होइन कि म बाइबल पढ्छु, कि म चर्च जान्छु, कि म दर्शन दिन्छु, होइन होइन, यी प्रश्नहरू पहिलो प्रश्न होइन। पहिलो प्रश्न भनेको कि मसँग विश्वास छ, कि म मेरो पाप क्षमाको लागि केवल येशू ख्रीष्टको व्यक्ति र क्रुसको मृत्युमा भरोसा गर्छु, यो पहिलो प्रश्न। तपाईँ बाइबल पढ्न सक्नुहुन्छ, तपाईँ चर्च आउन सक्नुहुन्छ, तपाईँ दशजा दिन सक्नुहुन्छ, तर तपाईँ आफ्नो पाप क्षमाको लागि येशू ख्रीष्टको व्यक्ति र क्रुसको कार्यमा तपाईँ भरोसा गरिराख्नु भएको छैन भने, र यो भरोसा तपाईँको जीवनले देखाउँदैन भने, त्यो सबै बाँकी कुराहरू व्यर्थ गाउँ। त्यस कारण पत्रुसले भन्दछ पहिले विश्वास। यदि तपाईँको क्रिस्चियन जीवन फलहीन छ भने, तपाईँको जीवनमा कुनै फलहरू देखिँदैन भने, चिचिलामै किराले खाइहाल्छ भने, जीवनमा कुनै सुधार छैन भने, एक थोपा पनि आत्मिक वृद्धि छैन भने, र तपाईँको आत्मिक जीवन रेफ्रिजिरेटरमा बरफ जमे जसरी जमिरहेको छ भने, यसको अर्थ सायद हुनसक्छ तपाईँसँग साँचो सुसमाचार सम्बन्धी बुझाइ नै छैन र तपाईँसँग साँचो विश्वासै छैन। यहाँ बप्तिस्मा लिनुभयो, ठिकै छ, बप्तिस्मा लिनु मिल्छ, सिमोन जादुगरले पनि बप्तिस्मा लिएको थियो। आज बप्तिस्मा लिनु धेरै मान्छेहरू नर्कमा छन्, यु क्यान बी ब्याप्टिस्ट एन्ड गो टु हेल, तपाईँ पनि बप्तिस्मा लिनु नर्क जान सक्नुहुन्छ, इट्स ओके। तपाईँसँग के तपाईँसँग साँचो सुसमाचार सम्बन्धी बुझाइ छ, के तपाईँसँग साँचो विश्वास छ? ए छ भने खोइ त त्यो कहाँ छ? जब हामीमा साँचो विश्वास हुन्छ प्रियहरू, जब हामीमा जीवित विश्वास हुन्छ, जब हामीमा सक्रिय विश्वास हुन्छ, बचाउने विश्वास हुन्छ, यो विश्वासले फलहरू फलाउँछ। त्यसकारण पत्रुसले यहाँ एक विश्वासीको जीवनमा हुनुपर्ने सातवटा ईश्वरीय गुणहरूको बारेमा कुरा गर्छन्। सातवटा, पहिलो विश्वासमा सद्गुण थप। अर्को शब्दमा पत्रुसले हामीलाई हाम्रो साँचो विश्वासलाई जीवनमा देखाउन आग्रह गर्दैछन्। विश्वास भने दाबी गरेर मात्र हुँदैन, के जीवनमा त्यो विश्वासको फल फलिरहेको छ? के ममा ख्रिस्टको जस्तो मन र नैतिक आचरण देखिन्छ? वास्तवमा सद्गुणको अर्थ नै नैतिक उत्कृष्टता हो। ध्यान दिनुहोस्को अर्थ भनेको फेरि नसुत्नुहोस् भन्ने पनि हुन्छ। पत्रुसले यहाँ नैतिक सिद्धताको बारेमा कुरा गरिरहेका छैनन्। भोलिको दिनमा प्रभुलाई तपाईँले स्वर्गमा गएर गुनासो नगर्नु होला कि प्रभु हामीलाई यो विषयमा सिकाउँदै सिकाएन, विश्वासको फल फलाउने विषयमा, पवित्रताको बारेमा चर्चमा सिकाउँदै सिकाउँदैन, सिकाउँदै सिकाएको थियो तर तिमी सुतिरहेको थियो भनेर प्रभुले भन्न परोस्। पत्रुसले यहाँ नैतिक सिद्धता प्राप्त गर्ने विषयमा कुरा गरिरहेको छैन। जब ख्रिस्ट फर्किआउनुहुन्छ तब मात्र हामी नैतिक रूपमा सिद्ध हुन्छौँ, हामी पाप गर्न छाड्छौँ तब मात्र। त्यसरी पत्रुसले यहाँ विश्वासमा नैतिक सिद्धता होइन तर उत्कृष्टता थप्न भन्दैछन्। उत्कृष्टता, एक्सिलेन्स भन्दैछ, पर्फेक्सनको कुरा गरिरहेको छ। यसको अर्थ यसै संसारमा पवित्रताद्वारा चिनिने जीवन जिउन सम्भव छ प्रियहरू? यसै जीवनमा को ख्रिस्ट को यसो हुनसक्छ र भनेर डाइलग मार्नु पर्दैन। इट्स पोसिबल, किनकि पवित्र जीवन जिउनको निम्ति परमेश्वरले हामीलाई विश्वाससँगै सहस्तोक दिनुभएको छ। तपाईँको डाइलगले काम गर्दैन, को ख्रिस्टियन हुनसक्छ र? धेरै पवित्र नहौँ होला हामी, यसो नै भइसकेको छ है मान्छे त खालको डायलगहरूको स्थान छैन हाम्रो जीवनमा। हामीले हर प्रयत्नद्वारा ख्रिस्ट जस्तो बन्नै पर्छ, किनकि यो सम्भव छ। त्यस कारण पत्रुसले भन्दैछन् यहाँ विश्वासमा सद्गुण थप अथवा नैतिक उत्कृष्टता थप। ख्रिस्टियन जीवन पापको पश्चाताप गर्ने जीवन हो भनेर चिनिनु सम्भव छ। नैतिक उत्कृष्टता नयाँ जन्मको फल हो, परमेश्वरबाट जन्मेको घरमा परमेश्वर गुणहरू भेटिन्छन्। त्यस कारण पत्रुसले भन्दछन् यो देखाऊ तिमीहरूको जीवनमा, विश्वासमा सद्गुण थप। कि पत्रुसले यही भन्दैछ कि तिमीहरूको मुख स्वीकार र तिमीहरूको जीवनशैली मिल्छ? यदि परमेश्वरले जीवन र भक्तिको निम्ति सबथोक दिनुभएको छ भने मिल्नुपर्ने हो। यदि मिल्दैन भने समथिङ गडबडी, केही गडबडी छ, दालमै कुचका लगाए। त्यस कारण पत्रुस भन्छन् सद्गुणमा नैतिक उत्कृष्टता, नैतिक उत्कृष्टतामा ज्ञान थप, दोस्रो गुण। सो ज्ञानले ख्रिस्टबारे सत्यताहरू जनाउँदछ। हामी जति धेरै ख्रिस्टबारे जान्दछौँ, ख्रिस्टलाई जति धेरै हामी चिन्दछौँ, ख्रिस्टको ज्ञानमा हामी त्यति नै धेरै, जति धेरै वृद्धि हुँदछौँ त्यति नै धेरै हामी ख्रिस्ट जस्तो बन्दछौँ। हामी जसलाई बढी हेर्छौँ त्यस्तै हुन चाहन्छौँ, होइन र? तपाईँ कसलाई हेर्नुहुन्छ बढी त्यस्तै बन्न चाहनुहुन्छ? तपाईँ मोबाइलमा जसलाई बढी हेर्नुहुन्छ त्यस्तै तपाईँ बन्न चाहनुहुन्छ? यदि तपाईँले बाइबल खोलेर ख्रिस्टलाई बढी हेर्नुभयो भने तपाईँ ख्रिस्ट जस्तै बन्न चाहनुहुन्छ। यद्यपि तपाईँको वरिपरिको मान्छेहरू ख्रिस्ट जस्तो नबनौँ, तपाईँ ख्रिस्ट जस्तो बन्न चाहनुहुन्छ। तर बाइबल खोलेर हेरिएन भने त ख्रिस्ट जस्तो बन्ने कुरा भएन। बाइबल नखोलिकन ख्रिस्ट जस्तो बन्न खोज्यो भने अर्कै ख्रिस्ट बनिन्छ मित्रहरू, बाइबलको ख्रिस्ट बनिँदैन। ख्रिस्टबारे ज्ञानले ख्रिस्टको जस्तो नैतिक उत्कृष्टतातिर डोर्याउँछ। पवित्रीकरणमा वृद्धि हुनको लागि बाइबलले ज्ञान अपरिहार्य छ। अर्को सिडी चढौँ हामी, ज्ञानमा आत्मसंयम थप। हाम्रो ज्ञानमा, हामीले हाम्रो ज्ञानमा येशु ख्रिस्टको बारे ज्ञानमा, बाइबलले ज्ञानमा, परमेश्वर बारे ज्ञानमा हामीले आत्मसंयम थप्नुपर्छ। अन्तत हामी विश्वासमा आत्मसंयम थप्छ, अथवा हामी विश्वासी भने हाम्रो विश्वासीको जीवनमा आत्मसंयम देखिनुपर्छ। हाम्रो एक हल बहर गोरु थियो, खेत जोत्ने बेलामा बहर गोरुले साह्रै दुःख दिन्थ्यो। सुरुमा नार्नै गाह्रो हुन्थ्यो, त्यो दुईवटा जुवामा ल्याउनै गाह्रो हुन्थ्यो। जसो तसो नारी हाल्यो भने पनि राम्रोसँग जोत्न सकिँदैन थियो, किनकि बहर गोरु कति अनियन्त्रित, आउट अफ कन्ट्रोल हुन्छ, तपाईँलाई थाहा छ। घरिघरि अर्काको बारीको खानलामा पुगिहाल्ने, घरि अरूलाई हानिहाल्ने, अगाडिको अरू जोडीहरूलाई, जोतिरहेको मानिसहरूलाई घरि जुवा नै भाँचिदिने। मेरो 2 वर्ष हलो जोताइको यो अनुभव हो। सो मेघहरूमा ल्याउन साह्रै गाह्रो हुने, जुन तरिकाले हुन्छ नि एक्सिलेन्ट, त्यो हुन्छ नि जोत्ने क्रममा, त्यो पहिले हुन्थ्यो, अहिले हरायो, अहिले ट्र्याक्टरले जोत्छ, तर त्यतिखेर हुन्थ्यो कि एउटै क्या उता कुना र यता कुना सेम साइज बनाएर घुमाउने चलन हुन्थ्यो। अनि मलाई त्यो गर्नु एकदम मन पर्थ्यो, एक्ज्याक्टली घुमाउनलाई। तर वर्गहरूले साह्रै च्यालेन्ज दिन्थ्यो, मेघहरूमा ल्याउन साह्रै गाह्रो हुन्थ्यो। हाम्रो वर्गहरू नियन्त्रण बाहिर थियो, काबुमा राख्न धौ धौ पर्थ्यो। कति क्रिस्चियनहरू त्यस्तो देखिन्छ, तर प्रिय हामी बहर गोरु जस्तो हुनुहुँदैन, अनियन्त्रित। हामीले आफ्नो शारीरिक अभिलाषालाई नियन्त्रण गर्नै पर्छ। संसार आकर्षक छ, शरीर कमजोर छ, शैतान धूर्त छ, हामी आत्मसंयम हुनै पर्छ। यु हेभ टु प्र्याक्टिस सेल्फ कन्ट्रोल बाई अल मिन्स। तपाईँ संसारको फ्लोमा चल्न सक्नुहुन्न, तपाईँ लगाम लगाउनै पर्छ आफूलाई। वर्गहरूको नातृ छेडेपछि ठिकमा आँथ्यो, सायद तपाईँको नातृ छेड्नुपर्छ। हामीले शारीरिक अभिलाषालाई नियन्त्रण गर्नै पर्छ, हामी आत्मसंयम हुनै पर्छ। रुपियाँ पैसा, शक्ति, यौन जस्ता क्षेत्रमा हामी आत्मसंयम हुनै पर्छ, आफूलाई हामीले बसमा राख्नै पर्छ। आत्मसंयम बिना पवित्रीकरणमा कुनै उपलब्धि हुँदैन। यदि तपाईँसँग सेल्फ कन्ट्रोल छैन भने पवित्रीकरणमा एक थपा पनि वृद्धि हुन सक्नुहुन्न। आत्मसंयमले आत्म अनुशासनलाई पनि जनाउँछ। खेलमा भाग लिने खेलाडी सबै थोकमा संयमी, आत्मसंयमी अथवा आत्म अनुशासनमा रहन्छ। त्यसै गरी पवित्रीकरणमा सहभागी भएकाहरूले आफूलाई अनुशासनमा राख्नुपर्छ कि तपाईँ अनुशासनमा हुनुहुन्छ। अर्को गुण आत्मसंयममा धैर्य थप। धैर्यलाई दृढता पनि भनेर वा स्थिरता पनि भनेर अनुवाद गर्न सकिन्छ। यसलाई इङ्ग्लिसमा पर्सिभिरेन्स पनि भनेर अनुवाद गर्छ, पेसेन्स भन्छ कतिले धैर्यता। सो अस्थायी रूपमा आत्मसंयम भएर पुग्दैन, एकछिनको लागि आफूलाई नियन्त्रण गरेर पुग्दैन, तर हरेक परिस्थितिमा इभन कष्टमा पनि तपाईँ दृढ रहन जरुरी छ। यो तपाईँमा बचाउने विश्वास छ भने यो बचाउने विश्वास कष्टमा पनि दृढ रहन्छ, स्थिर रहन्छ। एउटा टिप्पणीकारले, एकजना टिप्पणीकारले धैर्यलाई एउटा मानिसको मानिसमा हुने विशेषताको रूपमा परिभाषित गरेको छ, जो ठुला ठुला परीक्षाहरू र कष्टहरूमा पनि आफ्नो उद्देश्य र विश्वास र भक्तिप्रतिको वफादारिताबाट हलचल गर्दैन। विश्वास धैर्यवान हुन्छ, विश्वास स्थिर रहन्छ। अर्को गुण धैर्यमा भक्ति थप। जोन क्याल्भिनको एउटा नारा थियो, करम डियो, करम डियो, अर्थात् परमेश्वरको उपस्थितिमा भन्ने नारा थियो। भक्तिपूर्ण जीवन त्यतिखेर मात्र सम्भव हुन्छ जब हामी हाम्रो हरेक परिस्थितिमा परमेश्वरको हामीसँग अथवा हामी हरेक परिस्थितिमा हामी परमेश्वरको उपस्थितिमा हुन्छौँ भने स्वीकार गर्छौँ। हामी हरेक समयमा परमेश्वरको उपस्थितिमा हुन्छौँ भन्ने कुरा जब हामी स्वीकार गर्छौँ तब भक्तिपूर्ण जीवन सम्भव हुन्छ। होइन भने मानिसको नजरमा हामी एकदमै भक्तिपूर्ण देख्न सक्छौँ होला, किनकि मास्क लगाउनु हामीलाई आउँछ, कोरोना भाइरसले सिकाएको छ हामीलाई मास्क लगाउनु। हामी एकदमै क्रिस्चियन देखिन्छौँ मानिसको नजरमा, तर साँचो भक्तिपूर्ण जीवन त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर हामी यो कुरा महसुस गर्छौँ, यो कुरा स्वीकार गर्छौँ कि म जहाँ जाउँ म हरेक समय प्रभुको उपस्थितिमा छु, प्रभुले देख्नुहुन्छ, प्रभुलाई थाहा छ। सो जीवनमा जस्तो सुकै परिस्थिति आओस् हामी धैर्यवान ईश्वर भक्त बन्नै पर्छ। नोवा र लोत जस्तै ईश्वरहीन मानिसहरूको बिचमा हामी भक्त भएर जीवनयापन गर्न बोलाइएका छौँ प्रियहरू, के तपाईँ भक्तिको जीवन बिताइराख्नु भएको छ? अर्को भक्तिमा भातृ स्नेह थप। भातृ स्नेहको अर्थ भाइहरू बिचको प्रेम भन्ने हुन्छ, र भक्तिमा भाइहरूप्रतिको प्रेम हामीले थप्नुपर्छ, किनकि प्रेम बिनाको तपाईँको भक्ति व्यर्थै हुन्छ, प्रेम बिनाको तपाईँको विश्वास वास्तवमा व्यर्थै हुन्छ। पावल भन्छन् पहाडहरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला तर ममा प्रेम चाहिँ छैन भने म केही पनि होइन। तपाईँको जीवनमा भाइहरूप्रति प्रेम देखिन्छ तर तपाईँले मलाई प्रश्न गर्नु होला कि मेरो भाइको चर्चको अन्य सदस्यहरू नै तपाईँको भाइ हो, जोसँग तपाईँ करारमा बाँधिनु भएको छ ती मानिसहरू नै तपाईँको भाइ हो। नयाँ कराले भाइहरूलाई विशेष गरी चर्चको सन्दर्भमा प्रयोग गरेको हामी पाउँदछौँ। यसको अर्थ प्रियहरू, यदि तपाईँ कुनै पनि चर्चको सदस्य हुनुहुन्न भने र कुनै पनि चर्चको सदस्य नबनी तपाईँ क्रिस्चियन बन्न सक्नुहुन्न, ध्यान दिएर सुन्नुहोस्, कुनै पनि स्थानीय चर्चको सदस्य नबनी तपाईँ क्रिस्चियन बन्न सक्नुहुन्न। कसरी कसरी? के सदस्यले स्वर्ग लाने कुरा गरिरहेको होइन होइन, तपाईँ ध्यान दिएर मलाई सुन्नुहोस्, चर्चमा करारीय सम्बन्धमा नरहिकन तपाईँले नयाँ करारको अधिकांश आज्ञाहरू पालन गर्नै सक्नुहुन्न। नयाँ करारको अधिकांश आज्ञाहरू तपाईँ पालन गर्नै सक्नुहुन्न। यो प्रेम गर्ने आज्ञा, यो क्षमा गर्ने आज्ञा, यहीँ पत्रुस खण्ड पनि आफ्नो भाइहरूलाई प्रेम गर्ने आज्ञाहरू, यो तपाईँ पालन गर्न सक्नुहुन्न किनकि यो चाहिँ स्थानीय चर्चको सम्बन्धमा रहेर पालन गर्ने आज्ञाहरू। अधिकांश आज्ञाहरू, नयाँ करारका आज्ञाहरू चर्चको सन्दर्भमा दिएको छ। त्यसकारण यदि तपाईँ यस चर्चमा नियमित रूपमा आउनुहुन्छ भने, यस चर्चको सदस्य भने योजना बनाउनुहोस्, र यदि तपाईँ अर्को कुनै चर्च कम्फर्टेबल लाग्छ भने तपाईँ त्यस चर्चमा सामेल हुनुहोस्, तर तपाईँ जुन चर्चमा जानुहुन्छ तपाईँ त्यही चर्चमा सामेल हुनुहोस्, त्यही चर्चको तपाईँ सदस्य बन्नुहोस्। किनकि यदि तपाईँ उपस्थिति नै नहुने चर्चको सदस्य हुनुहुन्छ भने फेरि पनि नयाँ करारको एकअर्कालाई प्रेम गर, एकअर्काको भार उठाऊ, एकअर्काको लागि प्रार्थना गर, प्रभुभोजमा एकअर्कासँग सहभागी हो जस्ता कुनै पनि आज्ञा तपाईँ पालन गर्न सक्नुहुन्न। तपाईँ काठमाडौँमा बसेर तपाईँ भजपुरको विश्वासीले प्रेम गर्न सक्नुहुन्न, हो मेसेन्जरमा लभ चिन्ह पठाउन सक्नुहुन्छ तर व्यावहारिक रूपमा तपाईँ साँच्चै प्रेम गर्न सक्नुहुन्न। सो प्रियहरू, क्रिस्चियन विश्वास व्यक्तिगत विश्वास अवश्य हो तर यो निजी विश्वास होइन, यो विश्वास तपाईँ र परमेश्वर बिचको सम्बन्धको बारेमा मात्र होइन। त्यसकारण पत्रुसले भन्दछन् भक्तिमा भातृप्रेम थप, भातृ स्नेह थप, यो अरूहरूको सम्बन्धमा देखिन्छ। यो तपाईँ मेरो सम्बन्धमा ढेर गर्न समय परमेश्वर हामी कराउँछौँ, चिच्याउँछौँ, रुवाउँछौँ, यी त्यतिमै समय सीमित छैन, यो वरिपरि भएको मान्छेहरूसँगको सम्बन्धमा त्यो प्रेम, तपाईँको विश्वास त्यो प्रेममा देखिनुपर्ने हुन्छ। त्यसकारण अन्तिम भन्छन् कि भातृ स्नेहमा प्रेम थप। यसको अर्थ हाम्रो प्रेम चर्चका अन्य सदस्यहरूमा मात्र सीमित हुँदैन, सीमित हुनुहुँदैन, भातृ प्रेम चर्चको मानिसहरू बिचमा मात्र यो प्रेम सीमित हुँदैन, सीमित हुनुहुँदैन, हामीले चर्चका बाहिरकाहरूलाई पनि प्रेम गर्नुपर्ने हुन्छ। त्यसकारण भातृ प्रेम स्नेहको कुरा गरिसके फेरि प्रेम थप्ने कुरा गरिरहेको छ पत्र। यसको अर्थ के हो? हाम्रो एकअर्काप्रतिको प्रेम यो बाहिर जानुपर्छ, हामीले बाहिरकाहरूलाई प्रेम गर्नुपर्छ, बाहिरकोलाई प्रेम गर्नुपर्छ। भन्नुको अर्थ यो होइन कि तपाईँ बाहिरको मानिसहरूमा लभ पर्नुहोस् भनेको होइन, तर बाहिरकोलाई प्रेम गर्नुपर्छ भन्नुको अर्थ तपाईँले बाहिरको मानिसहरूलाई सुसमाचार सुनाउनुहोस् भनेको, उनीहरूलाई प्रभुको बारेमा बताउनुहोस् भनेको। पहिला हामी भित्रकोलाई प्रेम गर्न बोलाएका छौँ, त्यसपछि हामी बाहिरकोलाई प्रेम गर्न बोलाएका छौँ। सो बाहिरकोलाई प्रेम गर्ने उत्तम तरिका भनेको सुसमाचार सुनाएर हो, सुसमाचार सुनाएर, तर यो त्यतिमै मात्र सीमित हुँदैन, हामी जे विश्वास गर्छौँ त्यो अनुसार हामी जिएर पनि उनीहरूलाई देखाउँछौँ। खालि उनीहरूलाई हामी यसोको बारेमा सुनाउँदैनौँ भने, सुनाउँदैनौँ मात्र, तर हामी जिएर पनि देखाउँछौँ। अब हाम्रो निम्ति प्रश्न भनेको के तपाईँको जीवनमा यी कुराहरू भेटिन्छन्? के तपाईँको जीवनमा यी कुराहरू देखिन्छन्? यी गुणहरू देखिन्छन्? के तपाईँको विश्वासमा सद्गुण, ज्ञान, आत्मसंयम, धैर्य, भक्ति, भातृप्रेम प्रेम भेटिन्छन्? यदि भेटिन्छन् भने पत्रुस भन्छन् पद आठमा, किनकि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने हाम्रो प्रभु येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकाममा र निष्फल हुनदेखि बचाउनेछ। तपाईँले सुन्नुभयो, येशू ख्रीष्टको ज्ञानमा यी कुराहरूले तिमीहरूलाई बेकम्मा र निष्फल हुनदेखि बचाउनेछन्। अर्थात् ईश्वरीय गुणहरूले हामीलाई काम नलाग्ने फलिन क्रिस्चियन हुनदेखि जोगाउनेछ। झुटा शिक्षाहरूले येशु ख्रिस्टको ज्ञान प्राप्त गरेको अर्थात् येशु ख्रिस्टलाई चिनेको दावी गर्थे यतिखेरको समयमा, तर तिनीहरूको जीवनले त्यो दावी झुठो भनेर देखाइरहेको थियो, किनकि तिनीहरूको जीवन यी कुनै पनि ईश्वरीय गुणहरू भेटिँदैन थियो। त्यसैले पत्रुस भन्छन्, यदि यी कुराहरू तिमीहरूमा प्रशस्त छन् भने यसले तिमीहरूको विश्वास साँचो भनी प्रमाणित गर्दछ। तिमीहरूको विश्वास, याकुबले भने चाहिँ मृत विश्वास होइन भने प्रमाणित हुनेछ। तिमीहरूसँग वास्तवमै साँचो विश्वास, जीवित विश्वास, बचाउने विश्वास छ भने प्रमाणित हुँदछ, जसले यी फलहरू फलाइरहेको छ। तर प्रियहरू, हामीमा यी गुणहरू भेटाइँदैनन् भने, यदि हाम्रो जीवनमा यी गुणहरू भेटाइँदैनन् भने, तपाईँको जीवनमा एक साँचो विश्वासीको जीवनमा हुने गुणहरू जस्तै नैतिक उत्कृष्टता, ज्ञान, आत्मसंयम, धैर्य, भक्ति, भातृस्नेह, प्रेम छैन भने तपाईँ क्रिस्चियन भाषा बोल्न सक्नुहुन्छ, तपाईँ जयमसी भन्न सक्नुहुन्छ, तपाईँ क्रिस्चियन भएको अभिनय गर्न सक्नुहुन्छ, तपाईँ गरगहना नलगाउने, जाँड रक्सी नखाउने, नपिउने मानिस हुन सक्नुहुन्छ, तपाईँ उपवास पनि बस्ने व्यक्ति बन्न सक्नुहुन्छ, तर तपाईँ नयाँ गरी जन्म पाएको साँचो क्रिस्चियन हुनुहुन्न। कि तपाईँको जीवनमा यी गुणहरू छैन भने हेर्दाखेरि ठ्याक्कै सक्कले जस्तै, कहिले काहीँ फोनहरूले झुकाउँछ होइन, आइफोनले विशेष गरी सेम सक्कले हेर्दा सेम सक्कले, तर नक्कली हो त्यो। तपाईँको विश्वासको दाबी झुटो झुटो प्रमाणित हुन्छ। तपाईँ यसुलाई चिन्छु भन्नुहुन्छ तर वास्तवमा चिन्नुहुन्न, होइन भने होइन, यदि म क्रिस्चियन होइन भने होइन, मलाई न्याय गर्ने तिमीहरूको, मेरो हृदय तिमीलाई के थाहा, परमेश्वरलाई थाहा छ, उहाँले जान्नुहुन्छ मेरो हृदयलाई, म क्रिस्चियन हो कि होइन परमेश्वरलाई थाहा छ, मलाई न्याय गर्ने तिमीहरूको, सायद तपाईँ मन मनै यसरी भन्नुहुनु भएको छ होला, तपाईँहरू म आफ्नो विचार राखिरहेको छैन, म कसैको न्याय गरिरहेको छैन, म सिर्फ वचनलाई व्याख्या गरिरहेको छु। पद नौमा तपाईँ आफै हेर्नुहोस् न, पद नौमा हेर्नुहोस्, एक अध्ययको नौ पदमा आफै हेर्नुहोस्, किनकि यी कुराहरूमा अभाव भएको मानिस चाहिँ, कुन कुराहरूमा अभाव भएको मानिस, नैतिक उत्कृष्टता, ज्ञान, आत्मसंयम, धैर्य, भक्ति, भातृस्नेह, प्रेम, यी कुराहरूमा अभाव भएको मानिस चाहिँ पुरानो पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धारा टाढाको कुरा नदेख्ने जस्तो हुन्छ। यदि तपाईँको जीवनमा ईश्वरीय गुणहरूको अभाव छ भने तपाईँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सने मानिस जस्तो हो। यसको दुईवटा अर्थ लाग्छ, यदि तपाईँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सिन सक्नुहुन्छ भने, आफ्नो पापको गम्भीरतालाई तपाईँले बिर्सिन सक्नुहुन्छ भने, कि त तपाईँको पाप कहिले शुद्धै भएको थिएन, यसको अर्थ एक हुनुपर्छ, र तपाईँले आफ्नो पापको गम्भीरता कहिले महसुसै गर्नुभएको थिएन, कि त्यो हुनसक्छ, कि त तपाईँ पापको क्षमा पाएको मानिस जस्तो जिइराख्नु भएको छैन, पापको क्षमा पाएको मानिस जस्तो तपाईँ जिइराख्नु भएको छैन। यदि तपाईँको जीवनमा ईश्वरीय गुणहरू भेटिँदैन भने यसको अर्थ यी दुई हुनसक्छ, वा यसको अर्थ तपाईँ अन्धा हुन सक्नुहुन्छ, तपाईँ ईश्वरीय सत्यताहरू देख्नुहुन्न, तपाईँ वचनको चेतावनीहरू देख्नैहुन्न, तपाईँ टाढा कुरा देख्न नसक्ने हुनुभएको छ। भन्नुको अर्थ, तपाईँको दृष्टिकोण यही संसारमा सीमित छ, अहिले यही संसारमा सीमित छ, तपाईँ आउँदै गरेको न्याय तपाईँ देख्न सक्नुहुन्न, तपाईँ वास्तविकता देख्न सक्नुहुन्न, तपाईँ शारीरिक दृष्टिकोणले हेर्नुहुन्छ, र अहिले यतिखेर कुन कुराले मलाई खुसी दिन्छ त्यो कुराको पछि तपाईँ लाग्नु भएको छ। यदि तपाईँको जीवन यी गुणहरू भेटिँदैन भने, सो हियर इज द पोइन्ट, पत्रुस यो कुरा भन्नु हुँदैछ, यदि तपाईँको जीवनमा यी कुरा भेटिँदैन भने तपाईँ लड्नुहुनेछ, ऊ जस्तै तपाईँको पनि कथा हुनेछ, तर तपाईँ आफ्नो जीवनमा तपाईँ लुट्न चाहनुहुन्न भने, यदि तपाईँ बेकम्मा र निष्फल, मैले तपाईँको व्यर्थ विश्वास त व्यर्थै थियो रहेछ भन्ने त्यो स्थितिमा पुग्न चाहनुहुन्न भने, पत्रुसले दसभन्दा एउटै कुरा भन्दैछन्, तपाईँ अल्छे विश्वासी बन्नु हुँदैन, तपाईँ अल्छे विश्वासी बन्नु हुँदैन, तपाईँ आत्मिकी रूपमा अथवा पवित्रताको निम्ति, भक्तिपूर्ण जीवनको निम्ति जोसिलो हुने विश्वासी हुनुपर्छ। पद दसले भन्छ यसै कारण भाइ, हो यसै कारण, यो निष्कर्ष पत्रुसको निष्कर्ष, मेरो वचनको निष्कर्ष हुँदैछ, तिमीहरूको बोलाउट र चुनाव निश्चय गर्नलाई अझ जोसिला हो, किनकि यी कुरा गर्नाले तिमीहरू कहिले लोट्ने छैनौ। तपाईँ लोट्न चाहनुहुन्न, यी कुराहरू गर्नुहोस्। के कुरा गर्नुहोस्? पत्रुसले भनेका यी कुराहरू, विश्वासमा तपाईँले यी कुराहरू थप्नुहोस्। आफ्नो बोलावट र चुनाव निश्चय गर्न तपाईँ जोसिला हुनुहोस्। कि म साँच्चै ख्रिस्टियन हो? त्यो प्रश्न आफूलाई गर्नुहोस्। कि साँच्चै म ख्रिस्टियन हो? होइन, म ख्रिस्टियन हो मैले कुनै शङ्का गर्नु हुँदैन, किनकि शङ्का चैतन्यबाट आउँछ भनेर नबस्नुहोस्, किन बाइबलले भनिरहेको छ। कि तपाईँ साँच्चै मुक्तिको निम्ति बोलाइनु भएको छ? कि तपाईँ साँच्चै परमेश्वरको चुनिएका मध्ये पर्नुहुन्छ? हो भने पक्का गर्नुहोस्, यसलाई स्योर गर्नुहोस्, जुम गरेर नबस्नु, त्यतिकै मानि नलिनुहोस्। धेरै प्रचारकहरूले यसलाई ग्रहण गर्न आफ्नो हात उठाउने मानिसहरूलाई मुक्तिको निश्चयता दिन हतार गर्छ, मुक्तिको निश्चयता दिलाउन हतार गर्छ। ल बधाई छ है तपाईँलाई, आजबाट तपाईँ पनि स्वर्गको राज्यको नागरिक हुनुभएको छ, ल अबदेखि शङ्का गर्नु हुँदैन। तर पत्रुस भन्छन् तिमीहरूको बोलावट र चुनाव निश्चय गर्न अझ जोसिला हो। दोस्रो कोरिन्थी 13 अध्यायको 5 पदमा पावल भन्छन् तिमीहरू विश्वासमा छौ कि छैनौ भने आफैले आफूलाई जाँचेर र आफैलाई जाँच। तर आजको प्रचारकहरू भन्छन् पर्दैन पर्दैन, आफूलाई जाँच्नु पर्दैन, यदि जीवनमा एकपटक सायद 10 वर्ष पहिले हुनसक्छ यसलाई ग्रहण गरिसक्नु भएको छ भने ढुक्क भयो हुनुहुन्छ, ढुक्क भयो हुनुहुन्छ भनेर आज प्रचार हुन्छ, मुक्ति पक्का छ, बप्तिस्मा त सर्टिफिकेट देखाउँदा हुन्छ। तर पत्रुस भन्छन् तिमीहरूको बोलावट र चुनाव निश्चय गर्न अझ जोसिला हो, धोकामा नपर। सबै किसिमका प्रयत्नद्वारा आफ्नो बोलावट पक्का गर, तिमीहरू विश्वासमा छौ कि छैनौ, आफूलाई जाँचेर हेर। आफ्नो मुक्ति निश्चय गर्ने कुरालाई आफ्नो दैनिक अभ्यास बनाऊ। जाँड रक्सी खान छोड्नु, छोडेर मात्र पुग्दैन। क्रिस्चियन बन्नु भनेको नराम्रो कुराहरू गर्न छाड्नु होइन, आफ्नो बोलावट पक्कालाई तपाईँले गर्न सक्नु सबै सबै कुरा गर्नुहोस्, सबै बल लगाएर गर्नुहोस्, बल लगाएर उकालोमा बल लगाएर ठेला ताने जस्तो तपाईँले सबै बल प्रयोग गरेर आफ्नो तपाईँले मुक्ति सुनिश्चित गर्नुहोस्। यदि तपाईँ लोट्न चाहनुहुन्न भने आत्मिक रूपमा तपाईँ अल्छे नबन्नुहोस्, पवित्रताको क्षेत्रमा तपाईँ आगन्तुक पाहुना नबन्नुहोस्, पवित्रता कुन चरीको नाउँ हो भन्ने कुरा नहोस् तपाईँको लागि, आफैलाई आत्मिक अनुशासनमा राख्नुहोस् प्रियहरू। आफैलाई शनिबारे ख्रिस्टियनमा सीमित नराख्नुहोस्। म यो तपाईँहरूलाई तपाईँहरूसँग रिस उठेको कारणले कुरा भनिरहेको छैन, तर म तपाईँलाई प्रेम गर्छु, तपाईँको म वास्ता गर्छु, म तपाईँलाई यहाँबाट हँसाएर खुसी भएर तपाईँलाई सान्त्वना दिएर तपाईँलाई म तपाईँको आत्मा त्यो विश्वास बढाएर म तपाईँलाई धोकामा पार्न चाहदिनँ। जाँच्नुहोस् आफैलाई, हप्ताको 7 दिन ख्रिस्टियन भएर जिउनुहोस्, शनिबारको 1.5 घन्टा मात्र होइन, अर्काका लागि मात्र ख्रिस्टियन भाषा बोलिदिने नगर्नुहोस्, आफूलाई धोका नदिनुहोस्। म पनि ख्रिस्टियन भने त्यसै मानि नलिनुहोस्। के तपाईँको प्राणलाई ठिक छ? के पापले अँध्यारो पारेको तपाईँको समाज उज्यालो भएको छ? के तपाईँको इच्छाहरू नयाँ भएको छ? के तपाईँ साँच्चै तपाईँ परिवर्तन हुनुभएको छ? यी प्रश्न आफूलाई सोध्नुहोस्। पद 11 भन्छ किनकि यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनन्त राज्यभित्र तिमीहरूलाई भव्य स्वागत साथ प्रवेश मिल्नेछ। यदि हामी येशू ख्रीष्टको अनन्त राज्यभित्र भव्य स्वागत साथ प्रवेश गर्न चाहन्छौँ भने वी मस्ट फाइट, हामीले युद्ध गर्नै पर्ने हुन्छ, हामी पवित्रताको निम्ति लड्नै पर्ने हुन्छ, हामी इजी लाइफ जिएर हामी स्वर्ग पुग्न चाहन्छौँ, साँगुरो बाटो हिँड्न कठिन हुन्छ प्रियहरू। हामी चर्चमा भेला भएर एकदम शान्त हुनुको वचन सुनेर हाँसेर हामी स्वर्ग जान जान्छौँ। हामीलाई कठोर वचनको आवश्यक छ प्रियहरू, हामीलाई हाम्रो पापहरू देखाइदिने वचनहरूको आवश्यक छ, हामीलाई परमेश्वरको न्यायलाई झकझकाउने खालको वचनहरूको आवश्यकता छ। त्यसकारण प्रियहरू, ख्रिस्टको राज्यभित्र प्रवेश गर्नको निम्ति हर प्रयत्नले तपाईँ गडलिनेसको निम्ति, पवित्रताको निम्ति, भक्तिपूर्ण जीवनको निम्ति फाइट गर्नुहोस्। तपाईँले सुन्नुभयो होला, ख्रिस्टको अनन्त राज्यभित्र, अनन्त राज्यभित्र तिनीहरूलाई मात्र भव्यता साथ स्वागत मिल्नेछ, प्रवेश मिल्नेछ, जो अन्तिमसम्म विश्वासमा स्थिर रहन्छ, जो अन्तिमसम्म पवित्रताको निम्ति लड्छ, अन्तिमसम्म यस पृथ्वीमा पवित्रीकरणको लागि लड्नेहरूलाई स्वागत गर्न स्वर्ग तयार छ। So heaven is ready to welcome those who fight for holiness in this world right now. शारीरिक अभिलाष विरुद्धको लडाइँ कठिन छ, तर ओ प्रियहरू, पापसँगको हाम्रो त्यो लडाइँ एक दिन अन्त हुनेछ। यसको अर्थ पद 11 हामी शान्तमा नै भेट्छौँ, हाम्रो पवित्रीकरणको प्रक्रिया अन्त हुनेछ। Our fight will be over. पापसँगको त्यो सङ्घर्ष एक दिन अन्त हुनेछ, प्रभुको महिमा होस् एक दिन यो अन्त हुनेछ। प्रियहरू, यो सधैँ रहिरहने छैन, मेरो लागि यो सान्त्वना कुरा हो, किनकि मलाई लाग्छ म तपाईँहरू सबैभन्दा बढी म पापसँग सङ्घर्ष गर्छु, तर मेरो सङ्घर्ष एक दिन अन्त हुनेछ, तर म लड्नै पर्छ, आई मस्ट फाइट, म उठ्नुपर्छ, म फेरि फर्किनुपर्छ, मैले पश्चाताप गर्नै पर्छ, मैले ख्रिस्टलाई फेरि हेर्नै पर्छ। त्यस कारण फेरि आफ्नो बोलाउट र चुनाव निश्चय गर्नलाई अझ जोसिला हुनुहोस्, तर वार्निङ, चेतावनी, यदि तपाईँ शरीरको अभिलाष अनुसार जिउनुभयो भने व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझडगा, ईर्ष्या, क्रोध, स्वार्थीपना, लुट फुट, गुटबन्दी, डाहा, पियकटपन, अश्लील मजबुत र यस्तै अरू कार्यहरू तपाईँ गर्नुहुन्छ भने तपाईँ परमेश्वरको राज्यको हकदार बन्नुहुने छैन। त्यस कारण आफूलाई जाँच्नुहोस्, तपाईँको वर्तमान जीवनले कुन गन्तव्यतिर तपाईँलाई डोर्याउँदैछ विचार गर्नुहोस्। तपाईँलाई परमेश्वरले आफ्नो अनुग्रहमा आफ्नो पाप देखाइदिइराख्नु भएको छ भने आफ्नो हृदय कठोर नबनाउनुहोस्, आफ्नो पापहरू पश्चाताप गर्नुहोस् र परमेश्वरतर्फ फर्किनुहोस्, उहाँले तपाईँलाई क्षमा गर्नुहुन्छ, किनकि येशू ख्रीष्ट हामी जस्तै पापीहरू निम्ति संसारमा आउनुभएको। आउनुहोस् हामी प्रार्थना गरौँ।